आपको मेरी आवाज आ रही
जी
है?
बिल्कुल, आपकी आवाज़ अभी आई है। बेहद शुक्रिया, स्काइप के ज़रिए आप हमें टाइम दे रहे हैं। जावेद हुसैन साहब, सबसे पहले शिंगाई तावुन तंजीम जो है, इसके बनाने का मकसद क्या था, ये हमारे सामीन को बताइएगा। और अब कहा जा रहा है कि इसकी रुकनियत जो है वो शायद पाकिस्तान और भारत को मिले, और हमें ये मालूम है कि पाकिस्तान जो है वो काफ़ी अरसे से इस बात का खाहां था कि इस तंजीम की उन्हें रुकनियत मिले। क्या ये रुकनियत जो है ये कितना अहम होगा पाकिस्तान के लिए अगर मिलती है तो?
शंघाई कोऑपरेशन ऑर्गेनाइजेशन सन 2001 में बनाई गई थी। इसके 6 मेंबर ममालिक हैं, चाइना, रशिया, कजाकिस्तान, उज़्बेकिस्तान, किर्गिस्तान और ताजिकिस्तान, और पाकिस्तान, ईरान, इंडिया और मंगोलिया इसके ऑब्जर्वर उनका स्टेटस है इसमें। इस ऑर्गेनाइजेशन का बुनियादी मकसद ये है कि सिक्योरिटी के इशू में जो मेंबर ममालिक हैं उनका तावन को बढ़ाया जाए और एक्सट्रीमिज्म, टेररिज्म और सेपरेटिज्म के खिलाफ जद्दोजहद किया जाए, और इस तरह दुनिया में ग्लोबल लेवल पे ग्लोबल हेजेमनी की मुखालफत की जाए, ताकि कोई एक मुल्क जो है वो दुनिया पे अपनी तसल्लत या बालादस्ती कायम ना कर सके। लेकिन अब सिक्योरिटी के साथ साथ इस ऑर्गेनाइजेशन में इक्तसादी, मुआशी और तजारती तावन की तरफ भी आहिस्ता आहिस्ता प्रोग्रेस हो रही है। पाकिस्तान का मकसद साफ ज़ाहिर है, इस तंजीम में शिरकत से और इसकी मेंबरशिप जो लेने का जो मकसद वो ये है कि जो दूसरे मेंबर ममालिक हैं उनके साथ सिक्योरिटी के मैदान में और इक्तसादी मैदान में तावन को बढ़ाया जाए, ताकि खित्ते में अमन, सलामती और स्टेबिलिटी को फ़रोग़ दिया जा सके। और प्राइम मिनिस्टर नवाज शरीफ जो इस फोर्थकमिंग समिट में शिरकत करेंगे, तो इन्हीं मकासद को लेके वो आगे चलेंगे।
जी, अब अगर वो इस तंजीम का पाकिस्तान रुकन बनता है तो हमें ये भी मालूम है कि ये तंजीम जो है ये चीन का जो सिंक्यांग सूबा है वहाँ जो इंतहा पसंदी है उससे निमटने को सामने रख कर उसको काउंटर करने के लिए करना जो था वो भी इस तंजीम के बनाने का एक मकसद था। तो आप ये बताइएगा कि क्योंकि उसका इल्ज़ाम जो है वो फाटा में मौजूद जो इंतहा पसंद हैं, जो कुछ सिंक्यांग में हो रहा है उसका ज़िम्मेदार उनको भी ठहराया जाता है, तो ये बताइएगा कि ये मेम्बर बनने के बाद पाकिस्तान पर आप समझते हैं कि मजीद दबाव बढ़ सकता है कि इंतहा पसंदी को रोकने के लिए वो कुछ करें, अपना किरदार अदा करें दिल से?
पाकिस्तान के आपको मालूम ही है कि चीन के साथ बहुत गहरे दोस्ताना ताल्लुकात हैं, और पाकिस्तान अपनी कैपेसिटी के मुताबिक जितना भी मुमकिन है पहले ही हर मुमकिन वो इकदामात उसने उठाए हुए हैं, ताकि पाकिस्तान की सरहदों से, उसकी सरजमीन से किसी किस्म का कोई ऐसा कदम ना उठाया जाए या उठाने की इजाज़त दी जाए जिससे चाइना में या शिनचियांग में या चीन किसी और सूबे में और टेररिज्म को या सेपरेटिज्म को फ़रोग मिले। इसलिए उसमें उस लेवल पे तो पाकिस्तान और चीन की जो तआवुन है वो पहले ही मैक्सिमम पॉसिबल लेवल पे है, और इसलिए अगर SCO में भी उस मैदान में बातचीत होगी, इस एरिया में, इस अफेयर में, तो पाकिस्तान जो है वो उन्हीं इकदाम का इरादा करेगा और उन्हीं उसी रीएश्योरेंस का अदा करेगा। लेकिन जहाँ तक अमली इकदाम का तलक है तो पाकिस्तान ने पहले ही वो सारे अमली इकदाम उठाए हुए हैं कि पाकिस्तान के किसी भी हिस्सा से, चाहे वो फाटा हो या कोई और हो, कोई ऐसी तंजीम वहाँ पे अपना कदम ना जमा सके जो शिनचियांग में या चीन के किसी और हिस्से में या किसी और मुल्क में भी वो टेररिज्म को टेररिस्ट जो इकदाम हैं या टेररिस्ट स्टेप्स हैं वो ले सके। तो इसलिए इस मैदान में पाकिस्तान चीन के तावन पहले ही बड़े हाई लेवल पे है।
आप बताइएगा कुमार जी के अगर ये रुकनियत जो है भारत को मिलती है जो इस वक्त नज़र आ रहा है, ये कहा जा रहा है कि शायद पाकिस्तान भारत को दोनों को एक साथ ये रुकनियत जो है मिल जाए इस तंजीम की, तो भारत के लिए इसकी क्या अहमियत होगी?
देखिए, भारत के लिए हमेशा ये सबसे बड़ी महत्वपूर्ण बात है कि आपस के अगर रिश्ते किसी भी तरीके से सुधरते हैं, अच्छे होते हैं, तो ये सबसे बड़ी बात होती है। वही बात पाकिस्तान के लिए भी है। तो अगर दोनों एक सदस्य के रूप में, एक पड़ोसी के रूप में, एक तीसरी जगह पर कोई और अच्छी बात कर पाते हैं जिससे कि आम लोगों के लिए कोई अच्छी बात निकल सकती है, इंक्लूडिंग बॉर्डर डिस्प्यूट को लेते हुए जो वार्ता भी रुकी है, अगर उस पर भी कोई दोनों प्रीमियर एग्री करते हैं, तो उस हैसियत से भी इसका बहुत ही महत्वपूर्ण हिस्सा है। और ये विजिट शायद कुछ न कुछ नई चीज जोड़ेगी दोनों देशों के लिए, और इसमें एक अंतर्राष्ट्रीय, जो इस हिस्से का अंतर्राष्ट्रीय महत्व है, उसमें वो बातें और अच्छी निकल करके आएंगी।
ओके, 10 जुलाई को कहा जा रहा है कि शायद वज़ीर-ए-आज़म नवाज़ शरीफ साहब जो हैं और वज़ीर-ए-आज़म नरेंद्र मोदी, कहा जा रहा है कि उनके बीच में मुलाकात भी हो। उसका एजेंडा क्या होगा उस पर हम बात करेंगे, लेकिन इस वक्त एक कॉलर को हम लेते हैं विहाड़ी से, अब्दुल रशीद साहब जी। अस्सलाम वालेकुम। जी बिल्कुल ठीक सर, सवाल आपका।
बाजी आपका प्रोग्राम बहुत पसंद आ रहा है। बाजी मैं बाकायदगी से सुनता हूँ, पहले रेडियो आपकी दुनिया में भी फोन करता था। अब्दुल रशीद तबस्सुम जिला जिम से विहाड़ी से बात कर रहा हूँ बाजी।
जी जी, कोई सवाल आपका पाक भारत तालुकात के हवाले से?
बाजी सवाल तो नहीं है बाजी, मुदस्सरा मंजर और यास्मीन जमील।
ओके, मेरे तरफ बहुत शुक्रिया। बिल्कुल, वालेकुम अस्सलाम, कॉल करने का बेहद शुक्रिया।
ओके बाजी, ओके थैंक यू।
जी शुक्रिया आपका। ये बताइएगा जावेद हुसैन साहब के वज़ीर-ए-आज़म और नरेंद्र मोदी के दरमियान, कहा जा रहा है कि नवाज़ शरीफ साहब और नरेंद्र मोदी के दरमियान शायद मुलाकात हो 10 जुलाई को, मुमकिन तौर पर क्या एजेंडा पाकिस्तान की तरफ से होगा? कौन से ऐसे इश्यूज होंगे जिनको के नवाज़ शरीफ साहब जो हैं वो ज़ेर बहस लाना चाहेंगे नरेंद्र मोदी के साथ?
मेरा ख्याल में एक तो पहले ये कहना चाहिए कि अगर ये मुलाकात होती है, जैसे कि अब उसके खबरें आ रही हैं,
चीन के वज़ीर खारिजा ने जी कहा है कि
ये बड़ी अच्छी डेवलपमेंट होगी और ये पाकिस्तान और हिंदुस्तान के दरमियान तल्लुकात को बेहतर बनाने में बड़ी उम्मीद और मुआवन साबित होगी। जहाँ तक पाकिस्तान का तल्लक है, प्राइम मिनिस्टर नवाज शरीफ साहब का तल्लक है, तो मेरे ख्याल में उनकी पहली कोशिश ये होगी कि इस मीटिंग में कुछ इस किस्म का एग्रीमेंट हो जाए कि जो पाकिस्तान और हिंदुस्तान के दरमियान जो स्ट्रक्चर्ड बायलैटरल डायलॉग है, वो उसकी बाकायदा से उसका आगाज दोबारा या उसको रिज्यूम किया जा सके। तो ये ज़्यादा इसका जो फोकस मेरा ख्याल में टॉक्स अबाउट टॉक्स होगा कि किस तरह से बायलैटरल डायलॉग को रिज्यूम करना है। आपको पता ही है कि हिंदुस्तान की तरफ से अभी इसमें कुछ हेजिटेशन है इस डायलॉग को शुरू करने में, उनकी अपनी वजूहात हैं। पाकिस्तान समझता है कि बातचीत का अगर सिलसिला दोबारा शुरू किया जाए तो जो मुश्किलात हैं उनके बारे में बात हो सकती है, और जो मुख्तलिफ किस्म के तनाज़ात हैं उनके बारे में भी बात हो सकती है, लेकिन बातचीत के जो रस्ते हैं वो खुले रखने चाहिए ताकि मिसअंडरस्टैंडिंग जो हैं वो ज़्यादा बढ़े नहीं, जो हैं तो वो दूर हो सकें, और बातचीत के ज़रिए जो भी मामलात हैं, जो भी तनाज़ात हैं, जो भी मिसअंडरस्टैंडिंग हैं, उनको दूर किया जा सके या हल किया जा सके।
ओके, राकेश कुमार जी, क्या एजेंडा होगा मोदी साहब की जानिब से जब वो ये मुलाकात अगर होती है, और कहा जा रहा है कि शायद हो, बहुत चांसेस ऐसे हैं इसके?
एक और सब एजेंडा के बीच में जो सबसे बड़ी है वो निश्चित रूप से किस तरह से बायलैटरल टॉक शुरू की जाए, और उसका जो सबसे बड़ी रुकावट है उन सब चीज़ों में आतंकवाद और कश्मीर इशू, उसको ध्यान में रखते हुए ही कोई बात होगी, और उसमें एक लकड़ी का इशू भी शायद उम्मीद है कि इस पर भी कुछ चर्चा हो और उसके बाद ही कोई निर्णय लिया जा सकता है। तो इन तीनों चीज़ों को ध्यान में रख करके आतंकवाद और कश्मीर को के लिए क्या कुछ दोनों प्रीमियर कैसे शुरुआत कर सकते हैं, उसी को ध्यान में रख करके, और उसके लिए भारत का जहां तक है वो लखवी के इशू को जरूर उठाना चाहेंगे, और उसके बाद पाकिस्तान का जैसा रिएक्शन होगा तो शायद कुछ उसका रिजल्ट निकले, लेकिन उम्मीद यही की जाती है कि इसमें से जरूर कुछ न कुछ दोनों समझदार और अनुभवी लीडर हैं, और उसमें जरूर अपने अपने देश के हित के को ध्यान में रखते हुए एक अच्छा सोच अपनी व्यक्त करेंगे, और उससे एक लोगों को भी काफी इसका फायदा मिलना चाहिए, आपस में तनाव और सेनाओं के बीच जो बार बार टकराव होता है, इससे सीज फायर से भी बचा जा सके, मुझे उम्मीद है कि इस पर भी कोई बात होगी।
जी, अब जिस तरह जावेद हुसैन साहब ने कहा है कि हो सकता है कि पाकिस्तान की तरफ से बायलेटरल डायलॉग जो है उसको रिज्यूम करने की बात भी हो, और ये इस ख्वाहिश का इजहार जो है वो हमेशा से पाकिस्तान की तरफ से होता रहा है, तो आप ये बताइएगा कि ऐसे कोई इम्कानात जो हैं, तवक्कुआत वो रखी जा सकती हैं इस मीटिंग से, या फिर ये एक फॉर्मल मीटिंग हो, इनफॉर्मल मीटिंग होगी?
नहीं, इनफॉर्मल इस तरह की मीटिंग को तो इनफॉर्मल नहीं कहा जा सकता, क्योंकि ज़रूर अगर ऐसे मौके कम मिलते हैं, और इस पर अगर या तो मीटिंग नहीं होगी अगर ऐसी कोई रिजर्वेशन है, अगर मीटिंग होगी तो उसमें ज़रूर ये बातें
जो अहम इश्यूज हैं
कुछ नतीजा निकलेगा
उस पर बात होगी। ओके, एक और कॉलर है मलिक नाइब खान कुहार से। जी अस्सलाम वालेकुम मलिक नाइब खान कुहाट से, आपका सवाल जी। उनकी आवाज़ जो है वो नहीं आ रही है हम तक। ये बताइएगा कि दोनों कंट्रीज़ को जावेद हुसैन साहब क्या करना चाहिए, क्योंकि इश्यूज तो हमें मालूम है बहुत ज़्यादा हैं, लेकिन वो ये भी बात की जाती है कि जो मसाइल हैं वो रातों रात ज़ाहिर है दोनों ममालिक के दरमियान वो गायब भी नहीं हो सकते, तो आगे बढ़ने के लिए क्या करना चाहिए पाकिस्तान और भारत दोनों ममालिक को?
जैसे आपने फरमाया है कि ये तो तवक्को नहीं की जा सकती कि इस ये मीटिंग जो दोनों प्राइम मिनिस्टर के दरमियान होगी, इस मीटिंग में सारे मसाइल या कुछ मसाइल भी हल हो जाएं, सिवाय इसके कि जो ज़्यादा से ज़्यादा जो उम्मीद की जा सकती है वो ये है कि दोनों ममालिक अपने एक इस नतीजे पे पहुँचें या इस समझौते पे पहुँचें कि स्ट्रक्चर्ड डायलॉग जो बायलैटरल डायलॉग है उसको रिज्यूम करें, क्योंकि जब तक वो डायलॉग शुरू नहीं होगा और बातचीत दोनों मालिक दरमियान एक ऑर्गेनाइज तरीके से शुरू नहीं होगी, स्ट्रक्चर तरीके से शुरू नहीं होगी, तो जो मुख्तलिफ मसाइल हैं, जो मुख्तलिफ तनाज़ात हैं, जो मुख्तलिफ मिसअंडरस्टैंडिंग्स हैं, चाहे वो कश्मीर का मसला है, टेररिज्म का मसला है, या और दूसरे मसाइल हैं, सियाचिन है, रिवर वाटर का इशू हैं, दूसरे मसाइल हैं, उनके ऊपर आप उस वक्त तक प्रोग्रेस नहीं कर सकते जब तक दोनों मालिक मिल के बैठने के लिए, बातचीत करने के लिए तैयार नहीं होंगे। तो मुझे तो ये समझ नहीं आती कि हिंदुस्तान इसके ऊपर क्यों इतना हेजिटेट करता है, क्योंकि अगर उनके भी अगर जो भी उनके एक पॉइंट ऑफ व्यू है, नुक्ता नज़र है, उसको बायलैटरल डायलॉग के जरिए ही आगे बढ़ाया जा सकता है और उसके ऊपर डिस्कशन होके कुछ नतीजा निकाला जा सकता है। लेकिन अगर दोनों ममालिक इस डायलॉग को शुरू करने के लिए प्री कंडीशन लगाना शुरू कर दें, शराइत लगाना शुरू कर दें अपनी मर्जी की, तो फिर तो पाकिस्तान भी कह सकता है कि अगर लखवी का मसले के ऊपर एक ऐसी चीज़ वो इंडिया चाहता है जो बिल्कुल उनकी मर्ज़ी के मुताबिक हो और पाकिस्तान के लिए उसके लिए वो उस चीज़ को पूरा करना मुमकिन ना हो, तो पाकिस्तान भी कह सकता है कि कश्मीर के ऊपर पहले प्रोग्रेस होनी चाहिए और डायलॉग बाद में शुरू होगा। तो इसलिए बेहतर ये है कि डायलॉग के शुरू करने के ऊपर समझौता हो जाए, तो ये एक बहुत अच्छी डेवलपमेंट होगी पाकिस्तान और हिंदुस्तान के ताल्लुकात को नॉर्मलाइज करने के लिए।
ओके, इस मोड पे एक कॉलर लेते हैं कुहाट से, खान अकबर अफरीदी साहब। जी अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम।
जी अस्सलाम वालेकुम, सवाल आपका।
जी, अब जो पाकिस्तान के बारे में दहशतगर्दी की बातें हैं वो किस्सा परीना बन रहा है। अभी हिंदुस्तान और ईरान ने जो कुछ पाकिस्तान में किया और कर रहा है, अभी वो टॉप के ऊपर आ गया है। आपके मेहमानों से मेरे दो सवाल है। पहला सवाल, जब से पाकिस्तान बना है पाकिस्तान अमेरिका का दोस्त और अमेरिका के गोद में है, जबकि हिंदुस्तान ने, हिंदुस्तान को अमेरिका ने अभी नया गोद लिया हुआ है, क्या ये दोनों मुल्क जब शंघाई ग्रुप में जाएंगे अमेरिका का क्या रिएक्शन हो सकता है?
Okay.
नंबर दो
जी,
नंबर दो दूसरा सवाल, शंघाई ग्रुप क्या हिंदुस्तान और पाकिस्तान के अंदर जो तनाजात हैं अमेरिका से हल करने में वो बेहतर प्लेटफार्म होगा या इसी बदतर होगा?
جی راکیش کمار جی, دو سوالات ہمارے کالر نے اٹھائے ہیں, کافی اہم کویسچنز ہیں. ایک تو یہ کہ جس طرح اگر یہ رکنیت اس تنظیم کی ملتی ہے بھارت اور پاکستان کو, تو اس سے امریکہ کا کیا پاسبل ریئیکشن ہو سکتا ہے امریکہ کی جانب سے؟ اور دوسرا انہوں نے کہا ہے کہ دونوں کنٹریز کے مابین جو ایشوز ہیں اس کے حل میں یہ تنظیم کیا کردار ادا کر سکتی ہے؟
دیکھیے, جہاں تک امریکہ کا اسٹینڈ ہے, وہ بھارت اور پاکستان کے بیچ جب بھی کوئی ایسی باتیں آتی ہیں جو اس کی جڑ میں ہے کشمیر, اس کے لیے امریکہ کا بھی یہ اسٹینڈ ہے کہ وہ اس کے بیچ میں نہیں آنا چاہتا. تو یہ تو بھارت اور پاکستان کے اوپر چھوڑ کر امریکہ بھی آ رہا ہے, اور اس کے لیے یہی دونوں ملک ڈیسائیڈ کریں گے کہ وہ کیسے آپسی بات چیت کے طریقے کو بدلتے ہوئے یا اور اچھا کرتے ہوئے اس کو کس حد تک سلجھا سکتے ہیں. اور اس کا ایک یہی طریقہ ہے کہ کہیں نہ کہیں کسی کو اسٹینڈ تھوڑا سا پلس مائنس کرنا پڑے گا. آج اگر کسی نے اسٹرانگ اسٹینڈ لیا ہے تو کل اس کو تھوڑا سا مائلڈ ہونا پڑے گا, اور جب تک مائلڈ نہیں ہوں گے تب تک اس میں آگے بات نہیں بڑھے گی. لیکن ابھی تک امریکہ کی, جہاں تک اس میٹنگ کی سوال ہے, میں نہیں سمجھتا. امریکہ نظر تو رکھ سکتا ہے لیکن کہیں اس کا کسی طرح سے اس میں کوئی رول نہیں آتا, تو اس کی چنتا کرنے کی ابھی ضرورت نہیں ہے. اس طرح کی کوئی جب تک ڈیسیزن نہیں آتے, نہ امریکہ سے انڈیا باؤنڈ ہے, نہ تو پاکستان باؤنڈ ہے, نہ تو کوئی کنسلٹیشن پروسیس وہ دونوں کنٹریز ان سے کر رہی ہیں, تو اس میں میں نہیں سمجھتا کہ کسی طرح کا کوئی
تھرڈ پارٹی جو ہے یا تیسرا ملک کوئی کردار اس میں ادا نہیں کر سکتا.
دونوں کنٹریز کے پریمیئر کے اوپر اس سمے بہت زیادہ نربھر کرتا ہے کہ دونوں پردھان منتری اس موقع کا کتنا اپنے دیش کے ہت میں فائدہ اٹھا سکتے ہیں. اگر کوئی اچھی بات آتی ہے تو میں نہیں سمجھتا کہ امریکہ بھی کہے گا کہ نہیں, ہاں اس طرح کے کام آپ مت کریے. وہ ضرور دونوں ملکوں کو سپورٹ بھی کر سکتا ہے, اس میں ایسی کوئی بات نہیں مجھے نظر آتی.
اوکے, بے حد شکریہ راکیش کمار جی, تھینک یو سو مچ, آپ نے ہمیں ٹائم دیا. ہماری طرف سے اللہ حافظ. جاوید حسین صاحب, آپ کچھ دیر کے لیے ہمارے ساتھ رہیے گا. ایک اور کالر ہیں صادق شیرانی صاحب, ان کو بھی ہم ساتھ سنتے ہیں, پھر پروگرام کو ہم آگے بڑھانا چاہیں گے. جی صادق شیرانی صاحب, ڈی آئی خان سے آپ نے کال کی, سوال آپ کا.
محترمہ, میں تو ٹیلی فون ملاتے ملاتے تھک گیا اور آپ کا پروگرام نہیں سن پایا. کیا موضوع کیا ہے آپ کا؟
جی آپ پہلے پروگرام سنیں پھر اس کے بعد آپ پلیز کال کیجیے گا. کال
کرنے کا
جی, پاک بھارت تعلقات پہ ہم بات کرنا چاہ رہے تھے, بلکہ وہ سیگمنٹ ہمارا ختم بھی ہو چکا ہے. بہت شکریہ کال کرنے کا, شکریہ آپ کا. ایک اس سے پہلے کہ ہم پروگرام کو آگے بڑھائیں, جاوید حسین صاحب, آج بھی بلوچستان میں ہزارہ کمیونٹی کے جو لوگ ہیں ان کو نشانہ بنایا گیا ہے. آپ یہ بتائیے کہ جس طرح کافی عرصے سے ہم دیکھ رہے ہیں ہزارہ کمیونٹی کو نشانہ بنایا جا رہا ہے, اس پہ کنٹرول جو ہے وہ کیوں نہیں کیا جا سکا, اور یہ حملے کیوں جاری ہے اب اتنے عرصے سے, کیا وجوہات آپ دیکھتے ہیں؟
بلوچستان میں بدقسمتی سے جو حالات ہیں وہ اس کی تاریخی اور سیاسی اور سماجی قسم کے فیکٹرز ہیں جس کی وجہ سے بلوچستان میں ایک انریسٹ کی سچویشن ہے, اور اس پہ سیکٹیرین ایشو بھی بدقسمتی سے شامل ہو گیا ہے. جیسے کہ آپ نے ریفر کیا ہے, ہزارہ کمیونٹی کے لوگوں کے خلاف ایک بڑی انفارچونیٹ بات ہے, گائے بگائے ان کے خلاف حملے, ٹیررسٹ اٹیکس ہوتے رہتے ہیں جن سے ان کی قیمتی جانوں کا نقصان ہو رہا ہے. اب حکومت پاکستان جو ہے وہ تو اپنی طرف سے ٹیررسٹ اٹیکس کو روکنے میں جتنی بھی اقدامات کر سکتی ہے کر رہی ہے, لیکن صاف ظاہر ہے یہ معاملہ چونکہ کافی ایک شدت اختیار کر گیا ہے, اس کو پورا اس پہ قابو پانے میں کچھ وقت لگے گا. لیکن اس کے ساتھ ساتھ تو ہمیں دیکھنا ہے کہ بلوچستان میں دو قسم کے ایشو ہیں. ایک تو پولیٹیکل ایشو ہے جس میں بلوچستان کے لوگوں کی کچھ گریونسز ہیں, اور ضرورت اس بات کی ہے کہ سیاسی اقدامات لے کے ان گریونسز کو دور کیا جائے, اور جو بلوچستان میں ڈسیڈنٹس ہیں یا ایلینیٹڈ طبقہ ہے ان کو جو نیشنل مین اسٹریم ہے ان میں اس میں واپس لایا جائے. یہ ایک سیاسی ایشو ہے, سیاسی اقدامات سے ہی حل کرنا ہوگا. جو سیکٹیرین ایشو ہے اس کے اوپر صاف ظاہر ہے ضرورت اس بات کی ہے کہ پروونشل لیول پہ اور فیڈرل یعنی سینٹرل لیول پہ ہر قسم کے इकदामात ऐसे लिए जाएं मिलिटेंट सेक्टेरियन ऑर्गेनाइजेशन है उनकी उनको उनका खात्मा किया जाए और उनको इसके बाद की इजाजत ना दी जाए, इजाजत क्या बल्कि उनको पॉसिबिलिटी ना दी जाए कि वो हजारा कम्युनिटी के लोगों के खिलाफ इस किस्म के टेररिस्ट अटैक्स कर सकें और उनको जानी या माली नुकसान पहुंचा सके।
जी जावेद हुसैन साहब हमारे साथ रहिए क्योंकि आप ईरान में पाकिस्तान के सफ़ीर रह चुके हैं, तो जो इस वक्त ऑस्ट्रिया के शहर वियना में आलमी रहनुमाओं और ईरान के माबेन ईरान के जौहरी प्रोग्राम से मुतल्लिक मुज़ाकरात जारी है, उस पर हम आपके कमेंट्स लेना चाहेंगे। यहाँ वाशिंगटन DC से डॉक्टर ज़ुबैर इकबाल साहब ने भी हमें ज्वाइन किया है, आपके जाने पहचाने वेल नोन इकोनॉमिस्ट और तज़िया निगार हैं। आप दोनों को हम कहना चाहेंगे कि हमारे साथ रहे, इस वक्त हमें कहा जा रहा है हमने एक ब्रेक लेनी है, ब्रेक से वापस आके इस टॉपिक पे बात करेंगे।
What's up पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa, हमसे राब्ता कीजिए urduvoa.com पर। What's up पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
मेरी और आपकी दुनिया तब्दील हो रही है, ब्रेकिंग न्यूज, टॉप स्टोरी, एक्सक्लूसिव, सबसे पहले, सबसे आगे, लेकिन इस सब में मैं और आप कहां हैं? जानने के लिए रहिए मेरे साथ, मैं हूं ताबिंदा नेगी।
एक दफ़ा फिर वॉइस ऑफ अमेरिका की वॉशिंगटन स्टूडियो से प्रोग्राम जहां रंग में खुश आमदीद, मैं हूं आपकी मेज़बान शहनाज नफीस। इस वक्त हमारे साथ पाकिस्तान से जावेद हुसैन साहब हैं, ईरान में आप पाकिस्तान के सफ़ीर रह चुके हैं और हमारे साथ हैं यहां वॉशिंगटन DC से वेल नोन एनालिस्ट डॉक्टर ज़ुबैर इकबाल साहब। ज़ुबैर इकबाल साहब, आपकी जानिब हम आना चाहेंगे, ईरान जौहरी प्रोग्राम से मुतल्लिक इस वक्त भी मुज़ाकरात जारी हैं, कल जो है वो फ़ाइनल डेडलाइन है 7 जुलाई। सवाल आपसे ये करना चाहूँगी कि क्या 7 जुलाई जो है ये वाकई आखिरी डेडलाइन जो है वो साबित हो सकती है और ये 12 साल से जारी जो ईरान न्यूक्लियर प्रोग्राम से मुतल्लिक तनाज़ा है, ये उम्मीद रखी जा सकती है कि ये तनाज़ा जो है ये ख़त्म हो जाएगा?
चीज़ है कि इसके लिए डेडलाइन जो है उनको आप फिक्स नहीं समझना चाहिए, वो फ्लेक्सिबल रहती हैं। अगर सब्सटेंटिव प्रोग्रेस होती रही और अगर उसके लिए ज्यादा टाइम की जरूरत हुई तो ये फिर दोबारा एक्सटेंड हो सकती है। जैसे मैं देख रहा हूँ इस वक्त ईरान की तरफ से जो दो नए नेगोशिएटर्स शामिल हुए हैं उनके आने की वजह से बड़ी हद तक कई ऐसे डिस्प्यूट्स थे जिनके ऊपर प्रोग्रेस अब शुरू हो गई है। उनमें खासतौर पर जो दो डिस्प्यूट बड़े अहम हैं, एक वो डिस्प्यूट है जो कि रिसर्च एनालिसिस और डेवलपमेंट के ताल्लुक रखता है और दूसरा है कि किस स्पीड से जो सेंक्शंस लगी हुई है ईरान पे वो अब हल की जाएंगी और उनको किस तरीके से रिलैक्स किया जाएगा और उनकी रिलेशनशिप इम्प्लीमेंटेशन ऑफ एग्रीमेंट के साथ कैसी होगी। ये अगर दो चीजें अहम सॉल्व हो जाती हैं या सब्सटेंटिवली प्रोग्रेस होती है तो हो सकता है कि नेगोशिएशंस कुछ 2-3 दिन के लिए बढ़ जाए, लेकिन इसको एक डेथ नेल नहीं समझना चाहिए। ये इतनी अहम नेगोशिएशन है कि इनको किसी डेडलाइन के बेसिस पे देखना गलत बात होगी।
ओके, तो आज का जो दिन है क्या ये अब हो सकता है, आपको लगता है कि फरीक जो है वो मुज़ाकिरात की जो मेज़ है उसको छोड़कर जा सकता है दोनों साइड में से कोई भी?
डेफिनेटली जा सकता है, लेकिन बात यह है कि दोनों के इंटरेस्ट में नहीं है। सबसे बड़ी बात यह आ जाती है कि जो नेशनल इंटरेस्ट हैं और जो रीजनल और ग्लोबल इंटरेस्ट हैं उनकी बेसिस पे नेगोशिएशंस को जारी रहना जरूरी है ईरान के लिए भी और P5+1 के लिए भी। इसलिए कोई बेसिस नजर नहीं आता कि इन नेगोशिएशंस को खत्म कर दिया जाएगा। अगर ये भी हो सकता है कि अगर कोई इंटेंसिजेंट किस्म की पोजीशन ली गई ایران کی طرف سے تو پھر ہو سکتا ہے نیگوشیشن رک جائیں.
اس وقت اوکے
اس قسم کی کوئی بیسس نظر نہیں آتا,
وہ نہیں نظر آتی. لیکن اس وقت ایسے کون سے مسائل ہیں کہ جس سے آخری مرحلے میں بات جو ہے وہ بگڑ سکتی ہے؟
جیسے میں نے پہلے عرض کیا, دو بڑی بیسک ایشوز ہیں جن پہ ڈسپیوٹس ہیں اور ابھی تک ایگریمنٹ نہیں ہو سکا. ان میں ایک تو ہے ریسرچ اینڈ ڈیولپمنٹ, جس میں کہ ایران نے یہ بتانا ہے کہ انہوں نے کتنا کام کیا ہے نیوکلیئر ڈیولپمنٹ کے لیے اور آئندہ وہ کس طریقے سے کریں گے اور اس پہ کس قسم کی ریسٹرکشنز ہوں گی. اس کے ساتھ ساتھ جو دوسری چیز آ جاتی ہے وہ یہ ہے کہ انسپیکشنز کیسے کی جا رہی ہیں, کیا ان انسپیکشنز میں صرف پبلکلی اناؤنسڈ ایجنسیز اور انسٹیٹیوشنز ہوں گے یا ان میں ملٹری اور دوسرے انسٹیٹیوشنز اور انسٹالیشنز بھی شامل ہوں گی جو ابھی تک انویسٹیگیٹ یا انسپیکٹ نہیں کی گئی. اور وہ انسپیکشن جو ہیں آیا وہ P5+1 کے لوگ کریں گے یا یونائیٹڈ نیشنز کی ایجنسی کرے گی؟ تو یہ بہت اہم سے معاملے ہیں. اگر ان دو پہ پروگرس ہوتی ہے تو پھر یقیناً آپ اگر کل تک نہیں تو اگلے ہفتے تک ایک کانکریٹ اگریمنٹ دیکھ سکتے ہیں.
اوکے جاوید حسین صاحب, ڈاکٹر زبیر اقبال صاحب کافی ہمیں پر امید نظر آتے ہیں, لیکن آپ یہ بتائیے گا کیونکہ گزشتہ دنوں ہم نے دیکھا ہے کہ ایران کے جو رہبر اعلیٰ ہے خامنائی صاحب, انہوں نے جو عالمی رہنما ہیں ان کے کچھ مطالبات کو انہوں نے مسترد کیا ہے باقاعدہ. ایک تو ان کا یہ تھا کہ 10 سال کا جو جوہری تحقیق ہے ایران میں, انہوں نے کہا ہے کہ یہ اس کو روکنا جو ہے وہ ایران کے لیے قابل قبول نہیں ہے. دوسری بات, انہوں نے جوہری تنصیبات جو ہیں اس کے معائنے کی جو شرائط ہے اس کو بھی مسترد کر دیا تھا. تو جی, بتایا جا رہا ہے کہ ان کی لائن ڈراپ ہو گئی ہے. ڈاکٹر زبیر اقبال صاحب, آپ بتائیے گا کہ ایران کے رہبر اعلیٰ جو ہیں ان کو کچھ شرائط موجود نہیں ہے, تو آپ پھر کس طرح اتنے پر امید نظر آ رہے ہیں؟
یہ نیگوشیشن سٹانسز ہوتے ہیں, یہ پوزیشنز لی جاتی ہیں جن کے بیسس پر نیگوشیشن کی جاتی ہیں. بات دراصل یہ ہے کہ جہاں پہ خامنائی کا تعلق ہے وہ ہر قسم کی جو پوزیشنز ہیں, جو چیلنجز ہیں ان کے اپنے ملک کے اندر, ان کو بیلنس کرنے کی کوشش کر رہے ہیں. یاد رہے کہ وہاں پر کنزرویٹو اور ماڈریٹس, ماڈرنسٹ اور جو بیکورڈ لکنگ ہیں, ان کی جو ٹینشنز ہیں ان کو سامنے رکھتے ہوئے وہ اپنی پوزیشن کو بدلتے رہتے ہیں. یہ پوزیشن جو بدلی جاتی ہے یہ ایچ ان سٹون نہیں ہوتی, یہ نیگوسیٹنگ پوزیشن ہوتی ہے. اس کے بعد سلوشن حاصل کیے جاتے ہیں. یہ بھی ہو سکتا ہے کہ اس قسم کا سلوشن ہو جس کے تحت دونوں سائڈیں کمپرومائز کرنے کے لیے تیار ہو جائیں. وہ کیسے ہوگا, کب ہوگا اور کن حالات میں سامنے آئے گا, یہ کہنا تو مشکل ہے. لیکن جو کچھ وہ خامنائی صاحب کہہ رہے ہیں میں اس کو اتنی زیادہ اہمیت نہیں دیتا کہ وہ میک اور بریک والا معاملہ ہے, وہ ایک نیگوشیٹنگ سٹانس ہے.
اوکے جاوید حسین صاحب نے دوبارہ ہمیں جوائن کیا ہے. جاوید حسین صاحب, آپ یہ بتائیے گا کہ اگر یہ معاہدہ ہوتا ہے یا نہیں ہوتا, دونوں صورتوں میں اس کے ایران پر اور مشرق وسطی پر کیا اثرات پڑ سکتے ہیں؟ جاوید حسین صاحب
جی, مجھے آپ کا سوال میں نے پورا نہیں سنا, میرے خیال میں درمیان میں کچھ انٹرپشن تھی.
جی جاوید حسین صاحب, میں یہ پوچھنا چاہ رہی تھی کہ اس وقت جو ملاقاتیں ہو رہی ہیں عالمی رہنماؤں اور ایران کے رہنماؤں کے مابین ایران کے جوہری پروگرام سے متعلق, تو اگر یہ معاہدہ طے پاتا ہے اور یا نہیں ہوتا, دونوں صورتوں میں اس کے اثرات آپ کیا دیکھتے ہیں؟
پہلے تو میں یہ کہنا چاہوں گا کہ دونوں سائڈس کا انٹرسٹ اس میں ہے کہ یہ معاہدہ جو ہے وہ کسی مناسب شکل میں طے پا جائے. اس میں ایران کا بھی مفاد اسی میں ہے اور P5+1 کا بھی اسی میں مفاد ہے. اور جیسے کہ میرے خیال میں ڈاکٹر زبیر اقبال صاحب پہلے کہہ رہے تھے کہ جو بڑی مشکلات اس میں یہ ہیں کہ انسپیکشنز جو ہیں ان کا جو دائرہ کار کیا ہوگا, اس میں ملٹری انسٹالیشن شامل ہوگی یا نہیں ہوں گی, اور دوسرا جو ایران کی پرانی ایکٹیویٹیز ہیں نیوکلیئر ایکٹیویٹیز, اس کے بارے میں IAEA کے کچھ کنسرنز ہیں, ان کو دور کیا جا سکتا ہے کہ نہیں کیا جا سکتا. اور تیسرا جو چیز ہے کہ جو سینکشنز ہیں یو این کی یا بائی لیٹرل لیول پہ جو سینکشنز ایران کے خلاف ہیں, ان کو کس طرح سے اور کس رفتار سے اٹھایا جائے گا, یہ ایشوز ہیں جن کے اوپر فیصلے ہونا باقی رہتے ہیں. اگر خدا نخواستہ یہ جو ہے معاہدہ نہیں ہو سکتا کسی وجہ سے, اور توقع یہ کی دعا یہ کرنی چاہیے کہ ایسی بات نہ ہو اور معاہدہ ہو جائے, تو اس کے خطے کے اوپر اور ایران کے جو تعلقات ہیں جو ہیں یورپ اور امریکہ کے ساتھ, ان کے اوپر صاف ظاہر ہے بڑے منفی اثرات مرتب ہوں گے, اور اس سے ایک جو بہت بڑا نقصان انٹرنیشنل کمیونٹی کے لیے یہ ہوگا کہ پھر ایران کے اوپر کوئی پابندی نہیں رہے گی کہ وہ اپنی نیوکلیئر ایکٹیویٹی کو کس طرح سے آگے بڑھائے. پھر وہ یورینیم انریچمنٹ جو پہلے انہوں نے اپنی اس کے اوپر انٹرم ایگریمنٹ کے تحت اور فریم ورک ایگریمنٹ کے تحت انہوں نے پابندی ایکسیپٹ کی ہوئی ہے, وہ پابندیاں پھر ان کا کوئی جواز ان کے لحاظ سے نہیں رہے گا, اور وہ جیسے جواز ظریف صاحب نے ایک دو مہینے پہلے کہا تھا کہ اگر ایگریمنٹ نہیں ہوتا اور سینکشنز ہمارے اوپر لگی رہیں گی تو پھر ہم بھی اس پوزیشن میں ہوں گے, یعنی ایران اس پوزیشن میں ہوگا کہ اپنی یورینیم انریچمنٹ ایکٹیویٹیز کو ریزیوم کرے.
رائٹ, اوکے. یہ بتائیے گا ڈاکٹر زبیر صاحب کہ اگر یہ معاہدہ نہیں ہوتا, اوباما انتظامیہ کے پاس اور کون سے آپشنز ہیں, کیونکہ وہ گزشتہ دنوں ویسے خود بھی یہ کہہ چکے ہیں کہ میز پر اور بھی کئی آپشنز امریکہ کے پاس موجود ہے, لیکن اس کی ڈیٹیلز انہوں نے نہیں بتائی, اور کیا آپشنز ہیں اوباما انتظامیہ کے لیے؟
دیکھیے, جہاں تک اکنامک سینکشنز کا تعلق ہے اس کے ابھی پوری آپشنز استعمال نہیں ہیں, ابھی اور استعمال ہو سکتی ہیں. اگر وہ ہوتی ہیں تو پھر بڑی حد تک ایران کی ریلیشن شپ جو ہیں باقی دنیا کے ساتھ بائی لیٹرل ریلیشن شپ, اس پہ بڑا برا اثر پڑتا ہے. اگر ایگریمنٹ نہیں ہوتا اور اس کی وجہ ایران کی انٹینسیجنس بتائی جاتی ہے, تو یاد رہے کہ ایران کی جو آئل ایکسپورٹس ابھی بھی لمیٹڈ سی جو ہو رہی ہیں, جو ابھی بھی چین اور دوسرے ممالک کی طرف جا رہی ہیں وہ رک سکتی ہیں. اس کے ساتھ ساتھ جو فائنینشیل ارینجمنٹس تھی جو کہ انفارملی ہو رہی تھیں, ان کو فارملی روک دیا گیا تھا, وہ بھی دوبارہ روکی جا سکتی ہیں. اس کے ساتھ ساتھ جو ایرانی پرائیویٹ سیکٹر کی ایسٹس ہیں باہر ملکوں میں, وہ بھی روکے جا سکتے ہیں. ایسی کنڈیشن میں ایران کے لیے بہت میجر قسم کے اثرات پیدا ہو سکتے ہیں, اور اس کی اکنامک گروتھ پہلے ہی بہت کمزور ہو چکی ہے اور بھی کمزور ہو سکتی ہے. اس کے ساتھ ساتھ سائیکولوجیکل اثرات ہو سکتے ہیں, کیونکہ ابھی تک امریکہ نے نیوٹریلٹی حاصل کی ہوئی ہے ایران اور دوسرے ممالک کے درمیان, وہ نیوٹریلٹی ختم ہو سکتی ہے اور مڈل ایسٹ کے دوسرے ممالک کو بڑی حد تک زیادہ سپورٹ دی جا سکتی ہے, جس کی وجہ سے ایران کے لیے مشکلات پیدا ہو سکتی ہیں. اس لیے یہ ایک بڑا رسکی کا معاملہ ہے کہ اس کو شارٹ ٹرم انٹرسٹ کو دیکھتے ہوئے اپنے لانگ ٹرم آبجیکٹیوز کو برا کریں. یہ ان کے ایران کے, نہ ایران کے لیے بہتر ہوگا نہ دوسرے ممالک کے لیے بہتر ہوگا.
اوکے, ایک کالر ہے میاں والی سے, مرید خان صاحب. جی السلام علیکم مرید صاحب, کیا کہنا چاہیں گے آپ؟
میں داؤد خیال سے عرض کر رہا ہوں. میں عرض کرنا چاہتا ہوں کہ بلوچستان میں ناخواندگی کی وجہ سے جو سردار ہیں, جو پیر ہیں, جو وڈیرے ہیں, وہ عوام کو اپنا مظاہرہ سمجھتے ہیں اور ان سے اپنی مرضی سے کام کراتے ہیں. وہ خود تو برطانیہ اور امریکہ کے علاقے میں رہتے ہیں اور ان کی اولادیں بھی وہاں رہتی ہیں, لیکن عوام کو وہاں استعمال کر کے حکومت سے ٹیکس لیتے ہیں.
بہت شکریہ مرید خان صاحب, بلوچستان پہ ہم بات کر چکے ہیں لاسٹ سیگمنٹ میں, کال کرنے کا آپ کا بہت شکریہ. یہ بتائیے گا جاوید حسین صاحب کے جو منفی اثرات پڑ سکتے ہیں ایران کے عوام پر, ایران کی معیشت پر, وہ ڈاکٹر زبیر اقبال صاحب نے بتائے ہیں کہ اگر معاہدہ طے نہیں ہوتا تو پابندیاں مزید سخت ہو سکتی ہے, عوام کے جو مشکلات ہیں اس میں اضافہ ہو سکتا ہے, لیکن اس کے باوجود ہم دیکھ رہے ہیں کہ ایران کے اندر کچھ ایسے طبقے بھی موجود ہیں جو عالمی طاقتوں کے ساتھ اس معاہدے کے خلاف ہیں. یہ آپ سے جاننا چاہوں گی کہ وہ ایران کے اندر وہ لوگ جو اس معاہدے کے حق میں ہیں اور اس کے جو مخالف طبقے ہیں, ان میں فرق کیا ہے, ان کی تھوڑی سی اگر آپ تعریف کریں.
جو ایران میں جو ہارڈ لائنر طبقہ ہے, جن کو ایکسٹریم کنزرویٹیوز کہتے ہیں, وہ اس معاہدے کے وجہ سے جو ایران پہ پابندیاں لگی ہوئی ہیں ان کے جوہری پروگرام پہ, اس کے حق میں نہیں ہیں. لیکن وہ بھی جو ہے ایک ایسا معاہدہ میرا خیال میں الٹیمیٹلی ماننے کے لیے تیار ہو جائیں گے جس میں ایران کو اپنا نیوکلیئر پروگرام پیسفل پرپزز کے لیے ڈیولپ کرنے کی ایک پاسبلٹی اس کی اوپر رہے. بے شک اس کا ملٹری آپشن جو ہے اس کے اوپر, چونکہ انہوں نے خود ایک سرکاری طور پہ اور خامنائی کے صاحب کے لیول پہ بھی انہوں نے کہا ہوا ہے کہ ایران کا کوئی نیوکلیئر ویپن ڈیولپ کرنے کا ارادہ نہیں ہے, اس لیے اس راستے کو اگر بند کیا جاتا ہے تو میرا خیال میں ایران میں مجموعی طور پہ اس معاہدے کی جو ہے سپورٹ ہوگی. لیکن اگر اس ان پابندیوں کو ایکسیپٹ کرنے کے باوجود سینکشنز کے اٹھانے میں ڈیلے کی جائے گی یا اس کو بہت اس پروسیس کو لمبا کرنے کی کوشش کی جائے گی, تو پھر جو ہارڈ لائنرز ہیں وہ جو ہیں اپنے ایران کے جوہری پروگرام پہ پابندیاں جو ریسٹرکشن لگائی جا رہی ہیں ان کو پھر وہ ریزسٹ کریں گے. تو یہ ایک بیلنس اب اسٹیبلش کرنا ہے کہ کس رفتار سے سینکشن اٹھائی جائیں گی اور جو پابندیاں ایران کے جوہری پروگرام پہ لگنی ہیں ان کی ایکسٹینٹ کیا ہوگی. کیا ان کا مقصد صرف یہ ہے کہ ایران کو ایک ملٹری آپشن اس کا بند کیا جائے نیوکلیئر ویپن ڈیولپمنٹ کرنے کا, یا یہ ہے کہ اس کے جوہری پروگرام کو ہی کرپل کر دینا ہے کہ وہ نیوکلیئر پروگرام کو پیسفل پرپز کے لیے اکنامک پرپز کے لیے بھی استعمال نہ کر سکے. تو یہ دونوں کے درمیان ایک بیلنس اسٹیبلش کرنے کی ضرورت ہے, اور اگر دونوں سائڈ نیک نیتی کے ساتھ اپروچ کریں تو کوئی وجہ نہیں ہے کہ جو مختلف قسم کے جو مسائل اس میں آ رہے ہیں ان کا وہ حل تلاش نہ کر لیں. تو ضرورت اس عمر کی ہے کہ پولیٹیکل ول دونوں سائڈ سے ہو, ایران کی طرف سے بھی اور P51 کی طرف سے بھی, اور وہ ان مسائل اور مشکلات کا حل نکال لیں.
جی بہت شکریہ جاوید حسین صاحب, آپ نے ہمیں ٹائم دیا, تھینک یو سو مچ, ہماری طرف سے اللہ حافظ. اور سامعین, ہمیں ایک اور ویل نون اکانومسٹ نے جوائن کیا ہے پاکستان سے, ڈاکٹر زبیر خان صاحب, پاکستان کے وزیر خزانہ بھی آپ رہ چکے ہیں, ان کو بھی ہم خوش آمدید پروگرام میں کہتے ہیں. ڈاکٹر زبیر اقبال صاحب, آپ بھی ہمارے ساتھ رہیے گا. کل جو گریس میں ریفرینڈم ہوا ہے جس میں کہ جو بیل آؤٹ پیکیج ہے اس کو منظور یا مسترد کرنے کے حوالے سے جو ریفرینڈم تھا, اس میں آپ کو جیسے کہ معلوم ہے کہ نا جو ہے یعنی نو کو واضح برتری حاصل ہوئی ہے, اس پہ ہم بات کرنا چاہیں گے آپ لوگوں سے کہ اس نو کا مطلب جو ہے گریس کے لیے کیا ہے, یورپ کے لیے کیا ہے, اور اس کے عالمی معیشت پر کیا اثرات پڑ سکتے ہیں, اس پہ ہم بات کرنا چاہیں گے. لیکن اس وقت لیتے ہیں ایک مختصر سی بریک.
پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/VOA Urdu یا twitter.com/UrduVOA. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
ویلکم بیک سامعین, وائس آف امریکہ واشنگٹن سے آپ سن رہے ہیں پروگرام جہاں رنگ. اس وقت ڈاکٹر زبیر خان صاحب اور پاکستان سے, اور ڈاکٹر زبیر اقبال صاحب یہاں واشنگٹن سے ہمارے ساتھ ہیں. اور ڈاکٹر زبیر اقبال صاحب, آپ سے میں آغاز کرنا چاہوں گی ایک سیگمنٹ کا. یہ بتائیے گا کہ یہ جو ریفرینڈم کے نتائج سامنے آئے ہیں اور یونان کے عوام نے جس طرح مسترد کیا ہے بیل آؤٹ کے پیکیج کو, تو وٹ یہ جو ریزلٹ ہے, وٹ ڈز اٹ مین فار یونان, اور پھر اس کا مطلب عالمی جو معیشت ہے گلوبل اکانومی اس کے لیے کیا ہے, اور یورپ کے لیے اس کا مطلب کیا ہے؟
دیکھیے, جہاں تک یونان کا تعلق ہے, اس کا ایک سب اہم فرق پڑا ہے, وہ یہ کہ وہاں پر جو گورنمنٹ کو پاپولرٹی حاصل ہو گئی ہے, اس کی وجہ سے گورنمنٹ کے ہاتھ میں اب کچھ ایسی کیپیسٹی ہے کہ وہ افیکٹولی, زیادہ افیکٹولی اپنی نیگوسیشنز کر سکتے ہیں جو کل ہوں گی. لیکن اس نا کی وجہ سے کوئی خاطر خواہ اثر نہیں ہوا جہاں تک ریجنل ایشوز یا نیگوسیشنز کا معاملہ ہے. اس کی وجہ یہ ہے کہ چاہے یہ ریجیکٹ ہوتا یا ایکسیپٹ ہوتا, ان کی نیگوسیشنز تو کریڈیٹرز کے ساتھ ہیں. کریڈیٹرز کو اس قسم کے ریفرنڈم سے کوئی اثر نہیں پڑتا. کریٹرز کے اپنے انٹرسٹ ہیں, اور اگر ان کے ساتھ نیگوسیشن میں یونان کوآپریٹ نہیں کرتا اور بڑی حد تک ان کے ڈیمانڈ نہیں مانتا, تو پھر جو فنڈنگ ہونی تھی وہ رک جائے گی اور جو بینکس ہیں وہ کلیپس کر جائیں گے, جس کی وجہ سے اکنامک کنڈیشنز خراب ہو جائیں گی. اور اگر یونان کو اس صورت میں یورو کو چھوڑنا پڑا اور اپنی ایک نئی کرنسی بنانے کی کوشش کی گئی, تو پھر وہ کرنسی بہت ڈیپریشیٹڈ ہوگی, جس کی وجہ سے ڈومیسٹک اکانومی جو ہے شارٹ ٹرم میں اور بری حالت میں چلی جائے گی, جس کی وجہ سے پولیٹیکل کنڈیشن خراب ہو جائیں گی. یاد رہے کہ چونکہ یونانی گورنمنٹ نے جیسے ہی ان کو فتح حاصل ہوئی انہوں نے فوراً فائنانس منسٹر کو فائر کر دیا, جو کہ فائنانس منسٹر جو کہ اسپیئر ہیڈ کرتے تھے نیگوسیشنز. تو اس کا مطلب یہ ہے کہ اب جو یورپ کے ساتھ نیگوسیشنز ہوں گی وہ یقیناً کمپرومائزز کے بیسس پہ ہوں گی, اور بڑی حد تک یونان کو اپنے کریڈیٹرز کی ڈیمانڈز کو ایکسیپٹ کرنا ہوگا.
جی, لیکن یورپی یونین کے جو رہنما ہیں وہ اس ریفرینڈم سے پہلے وہ یہ کہہ رہے تھے کہ ریفرینڈم میں اگر نہیں کی جیت ہوتی ہے تو پھر بہت ممکن ہے کہ یونان جو ہے وہ یورو زون سے نکل جائے. تو اس کے کیا آپ, اگر ایسا ہوتا ہے اس کے کیا امپیکٹ آپ دیکھتے ہیں؟
دیکھیے, بڑی سمپل سی بات ہے, چاہے وہ نکلے یا نہ نکلے یورو سے, ان کی کنڈیشن اس مقام تک پہنچ چکی ہے کہ ان کے نکلنے یا نہ نکلنے سے کوئی خاص فرق نہیں پڑے گا. ٹیمپرریلی یس, لیکن یاد ہے کہ گریس کی جو اکانومی ہے وہ یورپ کی اکانومی کا 2% سے کم حصہ ہے. تو اگر اس میں کمزوریاں آتی ہیں اور وہ یورو سے نکل جاتے ہیں تو اس کے یورو پہ کوئی اثر نہیں پڑتا. ایک دو دن کے بعد مارکیٹ بھی سیٹل ہو جائیں گی اور بینکس جو ہیں وہ اپنے آپ کو ری آرگنائز بھی کر لیں گے. صرف یونان کے اندر مشکلات ہوں گی, یونان کی کیونکہ اکنامک کنڈیشن خراب ہو جائے گی, اس کے ساتھ ساتھ پولیٹیکل کنڈیشن خراب ہوگی, جس کی وجہ سے سول ڈس آرڈر اور کیاس پیدا ہو سکتا ہے. اس کے سیکنڈری اثرات دوسرے ممالک پہ ہو سکتے ہیں. لیکن اس وقت جو یورپ دیکھ رہا ہے اس کا مقصد یہ ہے کہ گریس میں جو ہو رہا ہے اس کے قسم کے ایونٹس دوسرے ملکوں میں, خاص طور پہ اسپین, پورچوگل اور اٹلی میں پیدا نہ ہوں. اسی لیے وہ گریس کے خلاف بڑی اسٹرکٹ قسم کی کنڈیشنز لگا رہی ہیں, کیونکہ اگر وہ گریس کے ساتھ کمپرومائز کرتے ہیں اور گریس کو جیسے کہتے ہیں آف دا ہک کر دیتے ہیں, تو پھر ان کی وجہ سے خطرہ یہ پیدا ہو جاتا ہے کہ وہ دوسرے ممالک جو آلس رسک میں شامل ہیں, اگر ان کی بھی وہی حالت ہوئی جو گریس کی ہوئی ہے, تو پھر ان کو بچانے کے لیے جو پیسے خرچ کرنے پڑیں گے وہ بہت زیادہ ہوں گے. اس لیے جو یورپین ممالک, خاص طور پہ یورو ایریا اور جرمنی کا تعلق ہے, وہ گریس کو کسی صورت میں کمپرومائز یا کسی قسم کی کوئی خاص اہمیت نہیں دینا چاہتے.
اوکے, ڈاکٹر زبیر خان صاحب, جس طرح ڈاکٹر زبیر صاحب اقبال صاحب نے کہا ہے کہ اس کے یونان اگر یورو زون سے نکلتا ہے حالات جو ہیں وہ مزید بگڑتے ہیں, تو اس کے سیکنڈری اثرات جو ہیں وہ ہو سکتے ہیں دیگر ممالک پہ بھی. آپ یہ بتائیے گا کہ ایشیا پر اس کے کیا اثرات پڑ سکتے ہیں؟
سوال کا اس پہ ذرا تبصرہ کروں گا.
جی پلیز.
کہ گریس پر سب سے زیادہ اس کا اثر ہوگا, باقی یورپ کے اوپر اس کا اثر اتنا بڑا نہیں ہوگا. اس لیے کافی دیر سے یہ کرائسس ڈیولپ ہو رہا ہے, اور میرے خیال میں تمام جو کریڈیٹرز ہیں انہوں نے اپنی پوزیشنز کو مستحکم کر چکے ہیں. گریس کے جانے سے یورو زون میرے خیال میں جو بقایا یورو زون ہے وہ مستحکم ہو جائے گا, اور اس کے مستحکم ہونے سے یورو مستحکم ہو جائے گا. جب وہ ہو جائے گا تو ایک بڑی اہم کرنسی یورو بن چکی ہے عالمی منڈیوں میں. تو اس کی وجہ سے جو دیگر علاقے ہیں یعنی کہ ایشیا, اس کے اوپر اتنا بڑا اثر نہیں ہوگا. اس وقت ایشیا میں جو سب سے بڑا جو ایک اسٹاک مارکیٹ میں جو ایک بحران ہے وہ تو چائنا میں ہو رہا ہے, کہ وہاں پر ویلیوز 30% گر چکی ہیں, اور اس ڈاؤن فال کو کنٹین کرنے میں چائنا کی جو اقدامات ہیں وہ صرف کچھ حد تک کامیاب ہوئی ہیں, اور انہوں نے بہت وائڈ اسپریڈ انہوں نے اقدامات لیے ہیں.
Okay.
जो चाइना की मंडी है उस पर जो जो भी हो रहा है वहाँ पर उसको ग्रीस और यूरो की जो ये अनसर्टेनिटीज है उससे इस वक्त कोई ताल्लुक नहीं है.
ओके, बहुत शुक्रिया डॉक्टर जुबैर खान साहब, आपने हमें टाइम दिया, थैंक यू सो मच. डॉक्टर जुबैर इकबाल साहब, जाने से पहले आप ये बताइएगा कि कल यूरोपीय यूनियन के जो सरबराह हैं उनका इजलास भी होने वाला है, एक रिस्पॉन्सिबल एक्शन या फैसला जो है वो उनकी तरफ से क्या होना चाहिए?
बड़ा सिंपल सा फैसला जो पहले भी हो चुका था और उसको दोबारा रीअफर्म कर देंगे. उसकी बेसिस ये है कि वो ये चाहते हैं कि अगर ग्रीस को और पैसे चाहिए और कोई बेल आउट चाहिए तो उसके लिए ग्रीस को बड़ा एग्रेसिव किस्म का स्टेबलाइजेशन प्रोग्राम इख्तियार करना होगा, जिसके तहत उनको अपने बजट में सरप्लसेस पैदा करनी होंगी और उसके साथ साथ स्ट्रक्चरल रिफॉर्म्स करनी होंगी जिसकी वजह से लेबर मार्केट जो है उसकी एफिशिएंसी बढ़ जाए. उसकी वजह यह है कि ग्रीक इकोनॉमी जो है वो बड़ी इनएफिशिएंट हो चुकी है, चूंकि वो यूरोप को डिवैल्यू नहीं कर सकते और एक्सचेंज एज ए पॉलिसी इंस्ट्रूमेंट नहीं इस्तेमाल कर सकते, तो फिर उनको वेजेस को कम करना जरूरी है, इसलिए उनको डोमेस्टिक रिफॉर्म करनी जरूरी है. उसके साथ साथ उनको बजट के अंदर सरप्लस पैदा करनी जरूरी है ताकि वो रीपेमेंट्स कर सकें डेट के ऊपर. अब ये एक बड़ी अहम बात आ जाती है, क्योंकि जो इस वक्त डेट है वो सस्टेनेबल नहीं है तो उसको कम भी करना पड़ेगा. लेकिन अगर ग्रीस तैयार हो जाता है कि वो बड़े मेजर किस्म के एक्शन लेगा जिसकी यूरो एरिया ने पहले भी डिमांड किया था, तो फिर हो सकता है कि कुछ हद तक ये जो डेट है, जो डेट पब्लिक डेट का जो बर्डन है उसको कम करने के लिए यूरोपियन ममालिक जो हैं कुछ पैसे कम करने या कुछ डेट कम करने के लिए तैयार हो जाए. लेकिन सबसे अहम बात ये होगी कि क्या ग्रीस उस किस्म के मेजर पॉलिसी रिफॉर्म्स कर सकता है कि नहीं, या करना चाहता है कि नहीं, जिसके खिलाफ उन्होंने नो वोट हासिल किया.
ओके, बहुत शुक्रिया डॉक्टर जुबैर इकबाल साहब, थैंक यू. और इस वक्त सामीन हमें ज्वाइन किया है अफ़गान उमूर के एक माहिर सरवर अहमद ज़ई साहब ने यहाँ यूएस से, उनको हम खुशामदीद कहते हैं. और सरवर अहमद ज़ई साहब, कल हिज़्ब इस्लामी के जो गुलबदीन हिकमतयार हैं उन्होंने अपने हामियों से कहा है कि वो तालिबान के मुकाबले में दाइश की हिमायत करें, ये बताइएगा कि ये जो उनका बयान है ये कितना ख़तरनाक साबित हो सकता है अफ़गानिस्तान की जो सिक्योरिटी के हालात हैं वो आपके सामने हैं, क्या मजीद हालात इससे बिगड़ सकते हैं या नहीं, और ये कि उनके ये भी साथ बताइएगा कि अफगानिस्तान में गुलबदीन हिकमतयार के इस वक्त कितने हामी मौजूद हैं?
जी, मेरे ख्याल में हिकमतयार की पॉलिसी में ये ऐलान बहुत बड़ा चेंज और तब्दील है. अगरचे दाइश जो है इंटरनेशनली दुनिया में सब लोग उनको रिजेक्ट कर रहे, रद्द कर रहे, लेकिन हिकमतयार उसके सपोर्ट कर रहे, तो मेरे ख्याल में उनकी तालिबानों के साथ तकरीबन कुछ एक दो साल से कुछ मुश्किलात पैदा हुई हिकमतयार के बाज़ ग्रुप के साथ, खासतन ईस्टर्न अफगानिस्तान में और कुंदूज इलाकों में उनके लड़ाई जड़ पे हुए, तो मेरे ख्याल में उसकी पॉलिसी शायद इसकी वजह से ज़रा तब्दील हुआ हो. क्योंकि तकरीबन दो दिन पहले हिकमतयार ने भी ये भी कहा था कि ईरान जो है दूसरा इसराइल है दुनिया में, जब वो ईरान के खिलाफ भी है और दाइश के खिलाफ भी है, मेरे ख्याल में टोटल डिफरेंट पॉलिसी है अगरचे ईरान दाइश के खिलाफ है. तो मेरे ख्याल में अगरचे हिकमतयार के ग्रुप्स अभी तक बहुत ऑर्गेनाइज है, जमियत इस्लामी के बाद जो अफगानिस्तान का प्रोफेसर रबानी का जो ग्रुप था उसके बाद ये सेकेंड जहादी ग्रुप है, पॉलिटिकल पार्टी है जो बहुत ऑर्गेनाइज है, उनके लोग गवर्नमेंट भी है, पॉलिटिकल पार्टी भी है काबुल में, और दूसरा ये कि अफगानिस्तान गवर्नमेंट और इंटरनेशनल फोर्सेस के खिलाफ भी लड़ रहे.
ठीक, तो ऐसे में जब इसी ग्रुप के जो लोग हैं वो मुज़ाकिरात के लिए हुकूमत के साथ कोशिशों में भी लगे हुए हैं, तो मुज़ाकिरात का जो प्रोसेस है उस पर इसके आप क्या असरात देखते हैं इस बयान के?
खैर, मुजाहरात तो अभी नया गवर्नमेंट जो आए तकरीबन 9 महीने हो गए, इनके मुजाकरात तो तकरीबन तालिबान के साथ सारा टेंशन तालिबान पे, हिकमतयार के साथ अभी तक कोई खास बातचीत नहीं हुई है. पहले जो गवर्नमेंट था करजई का वो हिकमतयार के साथ काफ़ी नज़दीक रवाबित है और हिकमतयार उनके लिए काफ़ी आसानी से उसको बातचीत में आमादा करना कर सकता था, लेकिन آج کل طالبان کے ساتھ بات چیت بہت زیادہ تیز, مطلب اٹینشن بہت زیادہ ہے طالبان کے ساتھ. ایک مختار کے گروپ پہ اتنا اٹینشن نہیں ہے کیونکہ آج کل ایک مختار کا گروپ خفا ہے گورنمنٹ سے, غنی کے گورنمنٹ سے. ایک مختار کا جو ایک کینڈیڈیٹ تھا قطب الدین ہلال, جو ایک مختار نے اس کا سپورٹ کیا تھا, وہ سیکنڈ راؤنڈ میں اشرف غنی کے سپورٹ میں چلا گیا اور اشرف غنی سے سپورٹ کیا, حمایت کیا, لیکن اس کو ابھی تک گورنمنٹ میں کوئی نمایاں پوزیشن نہیں دیا. نئے ایک متیار کے دوسرے لوگ جو ہے, جو جمعہ خان ہمدرد, جنرل جمعہ خان ہمدرد ہے جو پکتیا کا والی بھی تھا اور بسلامی کا جو نمایاں کمانڈر ہے, اس کو بھی کوئی پوزیشن نہیں دیا. تو بسلامی کافی خف ہے, ایک متیار بھی کافی خف ہے اس گورنمنٹ سے. اور ایک متیار کے فیملی نے بھی بتایا تھا دو دن پہلے کہ غنی کے گورنمنٹ نے ہمارے ساتھ وعدے کیے تھے, پیپر پہ لکھے ہوئے تھے, لیکن اس نے کچھ نہیں کیا. تو ہم اس گورنمنٹ کو ایکسیپٹ نہیں کر رہے اور اپنی جدوجہد کو مطلب کمپلیٹ ہی وہ ہم سٹارٹ دے رہے اور آغاز کر رہے.
ٹھیک, اوکے. ابھی 4 جولائی کو جان میکین جو ہے انہوں نے پاکستان کا دورہ کیا اور وہاں انہوں نے ایک دفعہ پھر یہ بات کی ہے کہ اوباما انتظامیہ کی جو پالیسی ہے مکمل انخلا کے حوالے سے افغانستان سے, اس کو انہیں چاہیے کہ اس پر نظر ثانی کریں. آپ کہاں تک ان کے اس بیان سے متفق ہیں؟ یہ جو زمینی حقائق ہے اس سے اوباما انتظامیہ کی پالیسی کہاں تک مطابقت رکھتی ہے؟
میرے خیال میں ابھی تک بھی امریکن ٹروپس افغانستان میں موجود ہے اور میرے خیال میں سارے ٹروپس نہیں نکل سکتے کیونکہ غنی گورنمنٹ کے اور افغانستان گورنمنٹ کے ریکویسٹ پہ اوباما نے ایریل بمبارمنٹ یا ایریل سرویلنس اور جو نائٹ ریڈ تھے وہ پھر اسٹارٹ کیے, اور امریکن گورنمنٹ سے مطالبہ بھی کیا تھا کہ آپ لوگ اس وقت تک افغانستان میں رہے جب تک طالبان کے ساتھ ایک سمجھوتا آخری حد تک نہیں پہنچا ہوگا, کیونکہ طالبان کے اٹیکس آج کل زیادہ ہو رہے ہیں. تو میرے خیال میں اوباما بھی 50% اس پہ بالکل راضی ہے کہ کچھ نہ کچھ ٹروپس وہاں پہ موجود ہوں گے. اور میرے خیال میں جو میکین نے یہ بات کیا تھا, اس کو پتہ ہے کہ افغانستان کی سچویشن مطلب یہ 13 سال میں اتنا خراب نہیں تھا جو آج کل خراب ہے افغانستان کی ملٹری سچویشن. تو امریکن ٹروپس کا میرے خیال میں وہاں پہ رہنا میکین کا جو نظر ہے, شاید اوباما بھی اس کو اپروو کرے.
جی, ساتھ انہوں نے ایک جو بات کی ہے جو کافی جو تجزیہ نگار ہیں کابل سے وہ بھی ہمارے شو میں ان خدشات کا اظہار کرتے رہے ہیں, اور یہی بات جان میکین نے بھی کی ہے کہ باہر سے جو جنگجو ہے ان کا آمد کا سلسلہ افغانستان میں پھر سے شروع ہو گیا ہے. یہ بتائیے گا کہ اس سے آپ کہاں تک اتفاق کرتے ہیں اور یہ افغانستان میں سیکیورٹی کی جو سچویشن ہے اس پر کنٹرول پانے کی ہم بات کرتے ہیں تو یہ کتنا خطرناک ثابت ہو سکتا ہے, کیا منفی اثرات اس کے پورے اس پہ جنرلی پڑ سکتے ہیں خطے پر؟
افغانستان کا لوکیشن اس طرح ہے کہ جو سینٹرل ایشین کنٹریز ہے وہاں کے جو بعض انتہا پسند ہے وہ افغانستان میں گھس ہو رہے, آ رہے افغانستان میں تاجکستان, ازبکستان, دوسرے علاقوں سے, اور اس طرح پاکستان کی طرف سے بھی آ رہے, کیونکہ یہ کافی اندیشہ ہے. یہ لوگ اگر زیادہ ہو رہے تو میرے خیال میں داعش کے لیے کافی سپورٹ ہوگا, اور طالبان سے جو فارن فورسز ہے فارن جو فائٹرز ہے وہ آہستہ آہستہ طالبان سے الگ ہو رہے اور داعش کو جوائن کر رہے, کیونکہ داعش جو ہے وہ بہت زیادہ انتہا پسند ہے اگر ہم کمپیئر کریں طالبان کے ساتھ. تو یہ ایک اندیشہ ہے, لیکن میرے خیال میں یہ لوگ اتنے زیادہ تعداد پہ نہیں جو آج کل ہم عراق میں اور سوریہ میں دیکھ رہے, جو وہاں پہ کافی ڈفرینٹ کنٹری سے آ رہے, لیکن پھر بھی سینٹرل ایشین کنٹری سے کافی لوگ یہ آ گئے, آذربائیجان سے آئے لوگ, آرمینیا سے آئے, سارے سینٹرل ایشین کنٹری سے آئے, کچھ عرب کنٹری سے بھی آ گئے, لیکن وہ بہت کم تعداد میں, لیکن اتنا میرے خیال میں سنگین اور اتنا خطرناک نہیں ہے جو لوگ جو مطلب اس کے ساتھ اندیشہ ہے.
اوکے, بہت شکریہ سرور احمد زئی صاحب. سامعین, یہ یہاں امریکہ میں افغان امور کے ماہر سرور احمد زئی صاحب تھے, اور ہمارا جو لاسٹ سیگمنٹ تھا جو جس میں کہا گیا ہے کہ پاکستان میں ہر سال 8.9 ملین افراد جو ہیں وہ منشیات کے عادی ہو رہے ہیں. اس ٹاپک پہ ہم نے مدعو کیا تھا ڈاکٹر رضوان تاٹ صاحب کو, لیکن وہ اس وقت بتایا جا رہا ہے فون نہیں اٹھا رہے ہیں, پھر کبھی اس ٹاپک پہ بات ہوگی. اس کے ساتھ ہی میزبان شہناز نفیس اور اس پروگرام کے پروڈیوسر محمد ارسلان کو نیکسٹ ویک تک اجازت دیجیے. اللہ حافظ.
اس پروگرام میں جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
سب پاکستان، کیا سین ہے پاکستان؟ جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa۔ ہم سے رابطہ کیجیے urduvoa.com پر۔ واٹس اپ پاکستان، کیا سین ہے پاکستان؟ urduvoa.com۔